यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा फागुन 21 गतेका लागि तोकिएको निर्वाचनको वातावरण बनाउने सम्बन्धमा प्रधानमन्त्री सहित चारै सुरक्षा अंगका प्रमुखसँग छलफल। सरकारले सबै प्रयत्न गरिरहेको र निर्वाचन वातावरण बन्दै गएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार हुन प्रधानमन्त्रीको आग्रह। यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै धन्वन्तरी जयन्ती पनि आजै। गत असोज 18 गतेको वर्षापछि गएको पहिरोका कारण अवरूद्ध मेची राजमार्ग गएरातीदेखि सञ्चालनमा। र अफगानिस्तानको पातिका प्रान्तमा भएको पाकिस्तानी हवाई आक्रमणमा 3 क्रिकेट खेलाड़ी सहित कम्तीमा 17 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन? सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो प्रधानमन्त्री सुशीला कार्की सहित मन्त्रीहरूको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपति पौडेलले राजनीतिक दल र आम नागरिकलाई चुनावबारे आश्वस्त बनाउन आग्रह गर्नुभएको हो। उहाँले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो। उहाँले पूर्ण तयारी र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधन स्रोत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सुरक्षा निकाय प्रमुखहरूले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेका बारे आश्वस्त पार्नु भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले सहज र राजनीतिक निकासका लागि निर्वाचनको वातावरण बनाउन राजनैतिक तहबाटै पहल कदमीका लागि राजनीतिक दलहरूसँग संवादको शुरूआत भएको बताउँदै निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार हुन आग्रह गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो राष्ट्रपति तथा चारवटै सुरक्षा निकायका प्रमुखसँग निर्वाचनको तयारी र सुरक्षाका अवस्थाका विषयमा छलफल भएपछि जानकारी दिनुभएको हो। प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि वातावरण क्रमशः बन्दै गएको बताउनु भएको छ। प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको पनि उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री कार्कीले तयारी अझ द्रुततर गतिमा अघि बढ़िरहेको जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्न नसक्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो आयोजित सम्पर्क समन्वय कमिटिको कार्यक्रममा उहाँले प्रहरीका 1,200 हतियार र 1,00,000 भन्दा बढ़ी गोली लुटिएको, 5,500 कैदी फरार रहेको अवस्थामा निर्वाचनमा जान कठिन हुने बताउनुभयो। उहाँले विघटित प्रतिनिधि सभाको पुनर्स्थापना आफ्नो पार्टीको अडान भएको जनाउँदै पार्टीको नीतिमा स्पष्ट र ढुक्क भएर अघि बढ़न कार्यकर्तालाई आग्रह गर्नुभयो। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन 21 गतेको निर्वाचन सफल पार्न सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ। अखिल नेपाल ट्रेड युनियन महासंघले हिजो पार्टी मुख्यालय पेरिस डाँडामा आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी निर्वाचन भएकाले यसलाई सफल पार्न सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो। संयोजक प्रचण्डले तोकिएको मितिमा नै निर्वाचन गराउन अन्तर्राष्ट्रिय समुदायले पनि सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। जेएनजी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले प्रत्यक्ष कार्यकारीको बटम लाइन पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ। नयाँ बानेश्वरमा हिजो पत्रकार सम्मेलन मार्फत जेएनजी अगुवा ढुंगानाले आफ्ना एजेण्डा सार्वजनिक गर्दै जेएनजी पुस्तालाई गोलबन्द गर्न राजनीतिक दल गठन गरे पनि प्रत्यक्ष कार्यकारी शासकीय स्वरूप र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था हुनुपर्ने आफ्नो बटम लाइन पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताउनुभयो। वहाँले भ्रष्टाचार नियन्त्रणका लागि नागरिक स्तरीय छानबिन समिति गठन र आर्थिक रूपान्तरणको स्पष्ट नीति अख्तियार गरिनुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक पूर्व सांसद पूर्व मन्त्री एवं कांग्रेस नेता ऋषिकेश गौतमको निधनका कारण हिजो स्थगन भएको छ। आजदेखि तिहार पर्व परेकाले अब कार्तिक 13 गते बिहिबारका लागि केन्द्रीय समिति बैठक बोलाइएको कांग्रेसले जनाएको छ। ललितपुरको सानेपामा बसेको बैठकले गौतमको गत असोज 31 गते भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। यस्तै बैठकले स्वर्गीय गौतमप्रति उच्च सम्मान प्रकट गर्दै तीन दिनसम्म पार्टीको केन्द्रीय प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। रौतहटमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। गरूडा नगरपालिका पाँच शिवनगर स्थित झाज नदीमा हिजो नुहाउने क्रममा डुबेर देवाही गोनाही नगरपालिका तीनका 10 वर्षीय नीरज शाह र अर्का 10 वर्षीय अर्जुन शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बालकहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरी अस्पताल पुर्याएको भए पनि चिकित्सकले दुवै बालकलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब परीक्षक राजु कार्कीले जानकारी दिनुभयो। गुल्मीमा 1500 दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन्। सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले 2077 मंगसिर 15 गते देशभरका 396 पालिकामा 5, 10 र 1500 अस्पताल शिलान्यास गरेपछि गुल्मीको चन्द्रकोट र गुल्मी दरबार गाउँपालिकाका दुई अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन्। दुवै अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा, एक्सरे, भिडियो एक्सरे, ईसीजी, फार्मेसी, ल्याब, अक्सिजन, निशुल्क प्रसूति, गर्भपतन लगायतका सेवा सञ्चालनमा रहेका छन्। यमपञ्चकको दोस्रो दिन आज काग तिहार पर्व मनाइँदैछ। आज बिहान यमराजको दूतका रूपमा कागलाई मिठो मिठो खाना दिएर काग तिहार मनाउन लागि हो। बिहान सूर्योदय कालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनु पर्ने भएकाले शास्त्रसम्मत रूपमा आजलाई यो पर्व मनाउनु पर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकालले जानकारी दिनुभयो। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधना सहित मिठो मिठो खाना दिई खुशी पार्ने गरिएको हो। लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ। यस वर्ष तिथिको घटबड़का कारण कार्तिक कृष्ण त्रयोदशी परेका दिन शुरू हुने यमपञ्चक हिजो बेलुकीदेखि नै शुरू भएको हो। यसै गरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि हिजो नै मनाइएको छ। यसैबीच प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम दिवसको आयोजना गरी देशभर मनाइँदैछ। वन जंगलमा पाइने जड़ीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागि हो। बिहान त्रयोदशी तिथि परेका दिन धन्वन्तरी जयन्ती मनाउनु पर्ने भएकाले आज मनाउन लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। देव र असुर मिली नागको नेति तथा मन्द राचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ। बर्दियाका कसगर समुदायलाई यति बेला तिहारमा प्रयोग गरिने माटोको दियो, गाग्रो, पाला लगायतका सामग्री बनाउन भ्याइ नभ्याइछ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
दैनिक 3-4 हजारसम्म माटोको दियो, पाला लगायत सामग्री बनाउने गरेको बर्दियामा बसोबास गरेका कसगरहरू बताउने गर्छन्। विभिन्न चाडपर्व तथा सामाजिक संस्कारका बेला प्रयोग हुने ती सामग्रीहरू सुर्खेत बुटौल नारायणघाटसम्म बिक्री हुने गरेका गुलरियाका साहिल कसगरको भनाइ छ। बाजे बुबाको पालादेखि नै गुलरियाका कसकरहरूले माटोको सामग्री तयार गरी पुर्खौली पेसा जोगाइरहेका छन्। तर आज भोलि रेडीमेड झिलिमिली बत्ती, ब्लब, भाँडाकुँडाको प्रयोग बढ्दै गएपछि कसकर जातिको पुर्खौली पेसामा कमी आएको दुखेसो पोखेका छन्। स्थानीय सरकारले आफूहरूको पुर्खौली पेसाको जगेर्ना गर्न र पेसाको व्यावसायिक बढ़ावाको निम्ति उत्प्रेरणामूलक कार्यक्रमहरू ल्याइदिनु पर्ने अपेक्षा राखेको रहिस कसकरको भनाइ छ। पछिल्लो समय रेडीमेड बत्ती तथा प्लास्टिक, स्टीलका भाँडाकुँडाको बढ्दो आकर्षण तथा प्रयोगले व्यवसायमा निकै कमी आएको किस्मतुल कसकरको गुनासो रहेको छ। कसकर जातिहरूको पेसालाई मात्र नभई जिल्लामा भएका सबै जात जातिको पुर्खौली पेसालाई स्थानीय सरकार, सरकारवाला निकायले ध्यान दिए स्थानीय सबैको पेसा, संस्कृति र संस्कारलाई व्यावसायिक बनाई उनीहरूको संरक्षण एवं सम्वर्धन प्रवर्धन गरी समाजलाई परिवर्तनको बाटोतर्फ लाग्नुपर्ने उनीहरूको माग रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
बारा र पर्सामा कुल जनसंख्याको 71% हैजा विरूद्धको खोप दिइएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले बारा र पर्सा दुवै जिल्लाको 10,18,060 जना मध्ये 7,23,836 खोप लिइसकेको जानकारी दिनुभयो। नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले अपहरण तथा शरीर बन्धक राख्ने अपराधमा संलग्न भारत पञ्जाबका 24 वर्षीय परमप्रीत सिंह र 28 वर्षीय लवप्रीत सिंहलाई पक्राउ गरेको हो। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले उनीहरूले भारत हरियाणाका 26 वर्षीय अंकित कुमारलाई झुक्क्याएर नेपाल हुँदै अस्ट्रेलिया पठाइदिने भनी काठमाण्डु ल्याएर बन्धक बनाएको सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो। शहरी विकास मन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताउनु भएको छ। कोषका काम कार्यवाहीबारे जानकारी लिँदै हिजो उहाँले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन आवश्यक रहेको बताउनुभयो। संसारको सातौं अग्लो धौलागिरी हिमालको आधार क्षेत्र हुँदै मुस्ताङको थासाङ गाउँपालिका एक धम्पुस लेक आउने क्रममा नेपाली गार्डसहित एक जर्मनी पर्यटक सम्पर्कविहीन भएका छन्। म्याग्दीको धौलागिरी पदमार्ग हुँदै धम्पुस लेकमा प्रवेश गरेपछि 32 वर्षीय जर्मन पर्यटक दामिनो डेलफाप्लो र गाइड मीमा हिजो राति देखि सम्पर्कविहीन भएपछि खोजी शुरू गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङकी प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो। गत असोज 18 गतेको वर्षापछि गएको पहिरोका कारण अवरूद्ध मेची राजमार्ग गएरातीदेखि सञ्चालनमा आएको छ। राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 स्थित इलाम राजदुवाली सड़क खण्ड मरमत सम्भारपछि गएराती 9 बजेदेखि सवारी सञ्चालनका लागि खुल्ला गरिएको प्रमुख जिल्लाधिकारी सुनिता नेपालले जानकारी दिनुभयो। सड़क डिभिजन कार्यालय इलाम स्थानीय बासिन्दा र सुरक्षाकर्मीको लगातार 2 साताको प्रयासपछि सड़क खुलाउन सफल भइएको सड़क डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो। राजमार्ग सञ्चालन भएपछि इलाम सहित 5 थर र ताप्लेजुङबाट झापा जान तथा झापाबाट इलाम 5 थर र ताप्लेजुङ आउने यात्रु तथा सवारीलाई सहज भएको प्रमुख भट्टराईले बताउनुभयो। कैलालीमा पछिल्लो समय आधुनिक कृषि औजारको प्रयोग बढ़दै गएको छ। समय र लागतको बचतसँगै सहज समेत हुने भएपछि कृषि कार्यमा परम्परागत कृषि औजारको प्रयोग गर्दै आएका किसानहरू पछिल्लो समय आधुनिक कृषि उपकरणतर्फ आकर्षित भएका छन्। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कृषि कार्यमा परम्परागत कृषि औजारको प्रयोग गर्दै आएका किसानहरू पछिल्लो समय आधुनिक कृषि यन्त्रतर्फ आकर्षित भएका देखिन्छन्। धान बाली, गहुँ बाली, सिंचाई लगायतका कृषि कार्यमा आधुनिक कृषि यन्त्र औजारको बढ़ी प्रयोग गरेको पाइन्छ। यति बेला धान बाली भित्राउन व्यस्त देखिएका किसानहरूले आधुनिक कृषि यन्त्र औजारको प्रयोगले लागत र समयको बचत जस्ता फाइदा पुगेको बताएका छन्। ज्याला मजदुरीमा धान बाली भित्राउन खर्च धेरै लाग्ने गरेकोमा अहिले आधुनिक कृषि यन्त्रको प्रयोगले छिटो छरितो र सहज भएको किसानहरूको भनाइ छ।
पहिला अब हाँडले काटिन्थ्यो मजुरी लगाएर, एक बिघा काट्नलाई कमसे कम मान्छे 8-10 जना चाहिने, त्यसमा बढी खर्च आइरहेछ। यो मसिन आएपछि अलिक सजिलो भएछ, सस्तो पनि भएछ। तल पानी भयो भने काटिदिन्छ, त्यो हिलो सिलोमा सब उठाइदिन्छ, त्यसलाई सजिलो छ। यसले गर्दा किसानहरूलाई राम्रै भएर सजिलो चाँडै हुन्छ।
कृषि ज्ञान केन्द्र धनगढीका अनुसार सरकारले किसानहरूका लागि विभिन्न अनुदानको व्यवस्था गरेको छ। कृषि यन्त्र औजारको खरिदमा किसानलाई 50% अनुदान उपलब्ध गराउनेदेखि भन्सार छूट र किसानहरूलाई 1% ब्याज दरमा ऋण दिने सरकारी नीति रहेको छ। किसान मैत्री सरकारी नीतिका कारण आधुनिक कृषि यन्त्र औजार प्रयोग गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेक बहादुर विष्ट।
किसानलाई काम गर्न सजिलो भएको छ, खेती खर्च घटेको छ, कामको बोझ घटेको छ, जसले गर्दा पछिल्लो दिनको कृषि अब यन्त्रीकरणबाट औजार उपकरणबाट हुने भएपछि सजिलो भएको छ भन्ने कुरा आम कृषकको जनमानसमा यो कुरा परेको छ। तर अहिले 70-80% चाहिँ क्षेत्रफलका किसानले कुनै न कुनै कृषिको यन्त्र औजार उपकरण प्रयोग गरेर आफ्नो खेतीपातीमा संलग्न छन्।
कैलालीमा कुल 93,000 हेक्टर खेतीयोग्य जमिन मध्ये करिब 72,000 हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। अन्न बाली उत्पादनमा देशका 10 जिल्लाभित्र पर्ने कैलालीमा सरदर प्रतिवर्ष 2,55,000 मेट्रिक टन धान उत्पादन हुने गरेको सरकारी तथ्याङ्क रहेको छ। जगत साउत, रेडियो नेपाल, धनगढी।
अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको पातिका प्रान्तमा भएको पाकिस्तानी हवाई आक्रमणमा 3 क्रिकेट खेलाड़ी सहित कम्तीमा 17 जनाको मृत्यु भएको स्थानीय टोलो न्यूजले जनाएको छ। पाकिस्तानी जेट विमानले एउटा घरलाई लक्षित गरी गरेको हवाई आक्रमणमा महिला तथा बालबालिका सहित अन्य 16 जना घाइते भएका छन्। शान्तिवार्ताका लागि रक्षा मन्त्री माओलबी मोहम्मद याकूब मुजाहिदको नेतृत्वमा अफगान सरकारको उच्चस्तरीय प्रतिनिधि मण्डल कतारको दोहा गएको अफगान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले विज्ञप्ति मार्फत जनाउनु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 को प्रथम 3 महिनामा सरकारले 18% मात्रै बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा 3,64,58,94,00,00,000 अर्थात वार्षिक विनियोजनको 18.56% खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले 19,64,11,00,00,000 बजेट ल्याएको थियो। असोज मसान्तसम्म चालू शीर्षकमा वार्षिक विनियोजनको 21.75% अर्थात 2,56,80,60,00,000 खर्च भएको छ। पूँजीगत शीर्षकमा वार्षिक विनियोजनको 4.7% अर्थात 19,18,34,00,000 र वित्तीय व्यवस्थापन शीर्षकमा 23.61% अर्थात 88,60,00,000 बराबर खर्च भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालले कार्तिक 7 गते इरान र 10 गते भारतसँग सिलोङमा खेल्ने मैत्रीपूर्ण खेलका लागि महिला फुटबल टोलीको घोषणा गरेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले अण्डर 20 राष्ट्रिय टोलीका पूर्णिमा राई र मीना देउबालाई समेट्दै सावित्रा भण्डारी साम्बाको कप्तानीमा 23 सदस्यीय टोलीको घोषणा गरेको हो। मुख्य प्रशिक्षक नवीन नेउपानेले प्रशिक्षणमा रहेका खेलाड़ीबाट अन्तिम टोलीको घोषणा गर्नुभएको हो। नेपालको महिला टोलीमा सावित्रा भण्डारी कप्तान, अनिता बस्नेत, अञ्जना राणा मगर, एन्जिला तुम्बा पोसुब्बा, विमला विक, दीपा शाही, हीरा कुमारी भुजेल, मनमाया दमाई, मीना देउबा, निशा थोकर, प्रीति राई, प्रतीक्षा चौधरी, पूजा राणा, पूर्णिमा राई, रश्मि कुमारी घिसिङ, रेखा पौडेल, रेणुका नगरकोटे, सविता राणा मगर, सजनी थकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरू लिम्बु र उषानाथ छन्। सरकारले किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरू योजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बिहिबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरू योजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो। गुरू योजना बमोजिम क्रिकेट मैदानका लागि करिब 10 अर्ब लाग्ने अनुमान गरिएको छ। शहरी विकास मन्त्री कुलमान घिसिङले रंगशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको र अन्तर्राष्ट्रिय खेल तथा पर्यटन प्रवर्धनमा समेत यसको योगदान हुने बताउनुभयो। पर्सा तेक्वान्दो एकाडेमीको आयोजनामा राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ दुई दिने अन्तर जिल्ला तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ। वीरगंजमा आयोजित प्रतियोगितामा 7 जिल्लाबाट 120 जना खेलाड़ीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा 7 वर्षमाथिका उमेर समूहका खेलाड़ीहरूले उत्साहजनक रूपमा आफ्नो कौशल प्रदर्शन गरेका हाम्रा संवाददाता ध्रुव अधिकारीले जानकारी दिनुभयो। प्रतियोगितामा रौतहट जिल्लाले प्रथम स्थान हासिल गरेको छ भने आयोजक जिल्ला पर्साले दोस्रो र चितवनले तेस्रो स्थान प्राप्त गरेको तेक्वान्दो संघ मध्य प्रदेशका उपाध्यक्ष शेख मुन्नाले जानकारी दिनुभयो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15 डिग्री सेल्सियस, आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:06 भयो भने सूर्यास्त भरे साँझ 5:32 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा फागुन 21 गतेका लागि तोकिएको निर्वाचनको वातावरण बनाउने सम्बन्धमा प्रधानमन्त्री सहित 4 वटा सुरक्षा अंगका प्रमुखसँग छलफल। सरकारले सबै प्रयत्न गरिरहेको र निर्वाचन वातावरण बन्दै गएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार हुन प्रधानमन्त्रीको आग्रह। यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै धन्वन्तरी जयन्ती पनि आजै। गत असोज 18 गतेको वर्षापछि गएको पहिरोका कारण अवरूद्ध मेची राजमार्ग गैरातीदेखि सञ्चालनमा र अफगानिस्तानको पातिका प्रान्तमा भएको पाकिस्तानी हवाई आक्रमणमा 3 क्रिकेट खेलाड़ी सहित कम्तीमा 17 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।